choice, and they will be judged on the day of judgment by Almighty Allah on the basis of what they have believed and their conviction.
But right now, no one is actually...
Mother, father, brother, no one can intercede on behalf of somebody who will be accountable for his or her own action. I think the Muslim religion is extraordinary in terms of giving you freedom of religion, and by which you get your rewards and punishments on the basis of your own choice.
Exactly.
Now, I am amazed that in the middle of the 21st century, we are suddenly being presented with somebody who, in a most arrogant way, have arrogated to themselves the right to say that they are Islamic State or they are Daesh. Who has given them this right? I am a Muslim. I don't recognize any such thing as an Islamic State. I mean, such as they have set up. You know, any state must be recognized by others to be able to assert that internationally. If somebody, two other people set up, we are a Christian state, and start imposing things on people, I mean, you would laugh it out of, you know, court. Well, how is it that Daesh and these people are asserting we are the Islamic State and doing kinds of inhuman things, which is a complete affront to Islam, now and historic Islam?
नहीं डॉक्टर साहब, मेरा जो इसमें सवाल है, इसमें दाइश की एक्सेप्टेंस या उनके
इसके
जियो पोलिटिकल एंगल को एनालाइज कीजिएगा.
The kind of intolerance, the kind of inhuman actions that are taking place, cutting off people's necks with gleefully.
Yeah.
I mean, I am horrified. I, as a Muslim, feel offended, seriously offended.
नहीं डॉक्टर साहब, इसमें जितने तमाम मुसलमान इसको इसमें offended feel करते हैं.
Answerable to Almighty Allah, but I am offended by the fact that they do it, calling themselves Islamic.
Probably, डॉक्टर साहब को मेरी आवाज नहीं पहुंच पा रही.
My faith is thereby distorted, presented to the world in a completely perverted way.
डॉक्टर साहब, कथा कलामी की माफी, अगर आप मुझे सुन सकते हैं, गालबन आप तक मेरी आवाज नहीं पहुंच पा
रही.
डॉक्टर साहब को मेरी आवाज नहीं पहुंच पा रही, हम उनके साथ रابطہ करते हैं, दोबारा आप भी उनसे सवाल भी करते हैं. कामरान बुखारी साहब, आप हमारे साथ हैं. कामरान, आप मुझे सुन सकते हैं?
जी असद, आपको
जी मैं आपको सुन सकता हूँ. कुछ टेक्निकल इश्यूज हैं, शायद आवाज़ नहीं पहुँच पा रही. महमूद हुसैन उप्पू हमारे साथ मौजूद हैं ढाका से. थोड़ी सी अपडेट उनके साथ उनसे लेते हैं, फिर उसके बाद फिर एनालिसिस की तरफ आएंगे. आपसे भी और कमल हसन साहब से भी बात करेंगे. महमूद हुसैन, बहुत शुक्रिया आपका. आपने अल जजीरा के लिए इसको कवर किया है, वहाँ पर आपने कुछ पिक्चर्स भी हमारे साथ शेयर की. अनफॉर्चुनेटली इस वक्त हम नहीं दिखा पा रहे, गालबन थोड़ी देर बाद जब हमारा सिस्टम सेटेलाइट के साथ हम कनेक्ट होंगे तो वो भी हम दिखा पाएंगे, लेकिन हमारा रेडियो पर इस वक्त आप सुने जा रहे हैं. आप हमें यह बताइएगा कि आपने क्या वहाँ पे मॉनिटर किया, क्या नोटिस किया? हमलावर जो थे, जो अटैकर्स थे, उनकी शनाख्त के बारे में कुछ बताया गया है? और जब आप एट सीन थे, आपने क्या देखा, किस तरह की एक्टिविटीज वहाँ पे हो रही थी?
थैंक यू आसद भाई. 10 बजे करीब, रात 10 बजे बांग्लादेश टाइम पे मैं ये न्यूज सुना एक बरवाए के तौर से, यहाँ पर एक गन फाइटिंग हो रही है. तो आतंकवाद या ये नहीं, कंफर्म नहीं था. तो मैं पहुंच गया 10:15 में, तो 10:30 बजे एक बॉम्ब ब्लास्ट हुआ. तो वहां पर एक सीनियर पुलिस ऑफिसर था, वो मारे गए. तो उसका भी पिक्चर अल जजीरा पर है, तो आप दिखा सकते हैं. तो स्पॉट पर डेड हुआ, और उसके साथ तीन पांच आदमी पुलिस के वो बुरी तरह से घायल हुए, और उनको नियर बाई हॉस्पिटल में एडमिट करा गया. तो रात को करीब 4 बजे तक वहां पर कोई गन फाइट नहीं हुआ, कोई भी शोर शराबा नहीं हुआ. तो 4 बजे तक सबके इंटरनेट जैम किया गया था, जैम, ना ताकि कोई भी लोग अपडेट ना कर सके. इसलिए तो 6 बजे के बाद, सुबह जब हुआ 6 बजे के बाद आर्मी लोग आए वहां पर, तो अटैक पोजीशन लेने के लिए. तो आर्मी लोग आए, देन दे डू अटैक आफ्टर 6:30 AM. तो वो करीब 10 या 15 मिनट से चला, बहुत सी गोला बारूद की साउंड आई, साउंड ग्रेनेड की आई, बंदूक की आई, बॉम्ब की आई. तो ये सब चला करीब आधा घंटा, और उसके बाद भी तकरीबन वो एरिया जो है, तो वो पूरा एरिया सील किया गया था जर्नलिस्ट के लिए, तो साधारण नागरिक के लिए. ताकि वो लोग वहाँ पर ना जा सके,
ठीक है,
ऑपरेशन अच्छी तरह से हो इसलिए. तो मगर यहाँ पर एक और भी बात है, तो आप लोग एक्चुअली फॉलो करते हैं एक साइट है, उसका नाम है साइट. तो साइट कैम क्या ये आईएस का काम है, तकरीबन रात देर बजे वो अपलोड किया ऑनलाइन पर, ट्वीट किया
दाइश ने,
ट्विटर पर
दाइश की जो ठीक है उनके कंटेंट को जो प्रमोट करती हैं. तो अच्छा महमूद, लेकिन ये बताएं कि अथॉरिटीज़ ने, हुकाम ने, ऑफिशियल्स ने इस बारे में कुछ अपडेट किया है, क्योंकि छह जो हमलावर थे वो मारे गए, उनकी शनाख्त कैसे की गई है, वो कौन लोग थे, कहां से उनका ताल्लुक था, मकामी थे या गैर मुल्की थे?
उनकी शनाख्त इसके बारे में कुछ नहीं बताया गया. तो आर्मी वालों ने एक प्रेस कॉन्फ्रेंस किया था दोपहर को 3:30 बजे, वहां पर सिर्फ इतना ही बताया गया था 20 दूसरे मुल्क के नागरिकों की हत्या की गई थी और आप एक को अरेस्ट किया गया, बस इतना ही. और
लेकिन अभी उनकी आइडेंटिटी या शनाख्त,
आदमी लोग थे उनको किया गया.
हमारे साथ रहिएगा महमूद हुसैन. सामीन आपको बताते चले, ये प्रोग्राम जहां रंग आप वॉइस ऑफ अमेरिका से सुन रहे हैं, और तकनीकी खराबियों की वजह से हमारा ये प्रोग्राम सेटेलाइट व्यूवर्स तक पहुंचने में कुछ दिक्कत आई, लेकिन अभी ये सिलसिला बहाल हो रहा है. हमारे रेडियो लिसनर्स इस वक्त हमारे साथ मौजूद हैं, टीवी के जो व्यूवर हैं वो भी इसको स्ट्रीम होता हुआ अब देख रहे हैं, पिछले टाइम में कुछ प्रॉब्लम रहा. कामरान बुखारी साहब हमारे साथ हैं, जियोपॉलिटिकल एक्सपर्ट हैं, और डॉक्टर कमल हसन साहब फॉर्मर लॉ मिनिस्टर, फॉर्मर फॉरेन मिनिस्टर और पायनियर पॉलिटिशियन है बांग्लादेश के, उन्होंने हमें ज्वाइन कर रखा है. कामरान बुखारी साहब, आपका एनालिसिस लेना चाहूँगा, दहशतगर्द बांग्लादेश को क्यों हदफ बना रहे हैं? हालिया दिनों में एक हमें सीरीज ऑफ अटैक्स नज़र आता है ढाका के खिलाफ.
देखें असद, जो ये जो बैन अल-अक़वामी जिहादी तंजीमें हैं, जो दो बड़ी, एक तो अल-पुरानी है अल-कायदा, लेकिन उससे सबकत ले गई है दाइश. तो ये दोनों जो हैं, इनका ये एक स्ट्रेटजी होती है कि जहां कहीं कोई लोकल इश्यूज होते हैं, इनके लोकल हमनवा होते हैं, उनके ग्रीवेंसेज होते हैं, उनको ये उनके साथ ये रवाबित बढ़ाते हैं, असर रसूख बढ़ाते हैं. कई जगह पर जो है वसाइल को देखते हुए वो अपने लोग भेज देते हैं, या फिर ये है कि उन जो लोकल मुकामी तंजीमें होती हैं, जैसे जमात मुजाहिदीन बांग्लादेश जो है, अंसार बंगला है, इस तरह के दीगर जो लोकल बांग्लादेश के अंदर जो तंजीमें हैं उनके साथ जो है, या तो वो उन्हीं के ऊपर डिपेंड करते हैं कार्रवाई करने के लिए, या फिर यह है कि वसाइल अगर हों तो वो बाहर से लोगों को भेज देते हैं. लेकिन अभी तक मुझे कोई ऐसा सबूत नहीं मिला है कि बाहर से या अलकायदा इन दी इंडियन सब कॉन्टिनेंट या दाइश जो है उन्होंने कोई लोग भेजे हैं. हाँ, ये मुझे जो है मेरी स्पेकुलेशन है कि शायद दाइश ने जो है वहां पर कोई एडवाइजर वगैरह भेजे हैं जो कि बांग्लादेशी ही है, जिनके साथ कहीं बाहर जो है उनका रवाबित हुआ है, या शाम इराक के अंदर हुआ है, या फिर ये है कि उनका मगरब के अंदर, जैसे कोई लंदन में जो अगर कोई बंगाली अनासर हैं जो इनके हमनवा हैं, उनके थ्रू जो है ये कार्रवाई की जा रही है.
ठीक है, ये उसकी वजह. डॉक्टर कमाल हसन साहब, आपने बड़ी तफसील से अपना नुक्ता नज़र दिया, ख़ासतौर पे आपने डिसोन किया, ज़ाहिर है बहुत सारे मुसलमान डिसोन करते हैं और दाइश की फ़िलासफ़ी के साथ वो कनेक्टेड नहीं है, लेकिन मैं इसके सिर्फ जियोपॉलिटिकल एंगल पे आपसे बात करना चाह रहा हूँ. आपके ख्याल में बांग्लादेश को वो क्यों टारगेट कर रही हैं, बांग्लादेश में उनकी प्रेजेंस कितनी है? आज खालिदा ज़िया साहिबा, जो कि अपोजिशन लीडर भी हैं, फॉर्मर प्राइम मिनिस्टर भी हैं, उन्होंने भी क्रिटिसाइज़ किया है कि जो करंट गवर्नमेंट की पॉलिसीज़ हैं ये उनका रिएक्शन है, और यही वजह है कि एक बड़ा कत्लेआम यहाँ पे हुआ है. आप इस बारे में हमें थोड़ा अपना एनालिसिस दीजिएगा.
नहीं, I entirely agree that it is those who are engaged in party politics, government party and opposition party, both have to look at themselves and see whether they are doing anything which is contributing to Daesh or whoever they are, Islamic State, IS. Exploiting that situation
right.
to try to make an inroad into our society, to undermine the religious harmony that has been one of the strengths of our society. And if they are doing something that is creating, giving an opportunity mm-hmm. to someone coming who is not something that is spontaneously arising from our own society, but whether it is being pushed into Bangladesh from somewhere, whether someone is trying to pull it into Bangladesh, it is being done artificially. Also, question is, where are these arms coming from? Where is the money for these arms coming from? I don't think anyone in Bangladesh would want to see these arms and this money being used to undermine the peace and stability of our society, right. to undermine religious harmony, which is not only existed since Bangladesh came, but even within Pakistan, one of our issues was that we did not want to see religion right. used, exploited for political reasons to create divisions. In those days also, attempts were made to divide people on the basis of religion. And this is something we said, this is not justified or warranted.
Okay.
We are Muslims, yes. Are you a Bengali or a Muslim? So I used to laugh and say, this question doesn't make sense. You ask an Arab, are you an Arab and a Muslim?
Lekin school of thought pe
successfully
even within the states, bahut sari states ko challenges hain kyunki mukhtalif fractions jab ban jate hain to unka school of thought different hota hai, isliye wo states ko hukumaton ko challenge create karte hain.
People challenge them and successfully challenge them.
Doctor,
so I am very much grieved by the fact that in 2016 we have to, you know, face this, say that because our politics, if the opposition says government politics is helping this,
yeah.
I would ask those who are doing politics, the government party, to do some soul searching, to look at themselves and say, are we doing anything that is helping this completely, what should I say, force, a destructive force, which is taking advantage of something that we are doing. If they're doing something that is helping that, they should correct that and not do that. My point is, as a citizen, as a conscientious citizen, I believe on this issue, we should work for a complete unified position, national unity, to say, we have said, lakum deenakum waladeen, la prafid deen, on religion there is no compulsion. No one can come and impose this on us, much less kill people on the basis of their assertion that they are somehow justified in doing so. I don't know where this they can invoke.
میں اپنے سامعین کے لیے چونکہ آپ انگریزی میں بات کریں میں سامعین کے لیے بہت مختصر اس کو سم اپ بھی کرنا چاہوں گا جی میں اپنے سامعین کے لیے مختصر تھوڑا سا اس کو ٹرانسلیٹ بھی کرنا چاہوں گا ڈاکٹر کمال حسن صاحب یہ کہہ رہے ہیں کہ ایک تو وہ داعش کی جو نظریات ہیں اس کو ڈسون کر رہے ہیں وہ یہ کہہ رہے ہیں کہ ہم بحیثیت مسلمان یہ قبول بھی نہیں کرتے کہ وہ ایون اسلامک اسٹیٹ یعنی کوئی مملکت اسلامیہ کے نام رکھنے کے بھی روادار ہیں ان کا تعلق ان کے نظریات بالکل مختلف ہیں اور مسلمانوں کی وہ نمائندگی نہیں کرتے ایک تو اس کو انہوں نے ڈسکریج کیا دوسرا ان کا یہ کہنا تھا کہ وہ حکومت ہو یا اپوزیشن ہو سب کو یہ دیکھنے کی ضرورت ہے کہ بنگلہ دیش جو کہ ایک پرامن سوسائٹی تھی جس کے اندر اتحاد تھا یگانگت تھی اس کے اندر اب یہ اگر دراڑیں آ رہی ہیں تو اس کی وجہ کیا ہے صرف سب کو اپنے اس میں سول سرچنگ کرنی چاہیے نہ کہ صرف محض الزامات جو ہے وہ ہونے چاہیے ان کو انہوں نے اس حملے کی مذمت بھی کی ہے لیکن کسی وجہ سے غالباً وہ میری آواز نہیں سن پا رہے بھی جو ہے وہ مستقل اپنی بات کرتے ہیں اور سوال نہیں لے پا رہے میں ان سے یہ ضرور جاننا چاہتا کہ یہ جو حالیہ سیریز ہے ایگزیکیوشنز کی پھانسیوں کی اسلامسٹ کی بنگلہ دیش کے اندر کیا یہ اس کا بھی رد عمل ہو سکتا ہے کیونکہ ہم یہ دیکھتے ہیں کہ یہاں پہ القاعدہ جس کو خاص طور پہ انڈین ریجن کے لیے ڈیزگنیٹ بھی کیا گیا 2014 میں جس کی بنیاد رکھی ہے احمد الزواری نے اس کے یہاں پہ فٹ پرنٹس بڑے واضح طور پہ بنگلہ دیش کے اندر رپورٹ ہوتے رہے ہیں لیکن بنگلہ دیش کی اتھارٹیز بنگلہ دیش کے حکام اس بات کو ماننے سے انکار کرتے رہے ہیں کامران بخاری صاحب اس سوال کو آپ رسپونڈ کیجیے گا یہاں پہ القاعدہ کی بھی پریزنس رہی ہے اور ظاہر ہے جیسے آپ یہ کہہ رہے ہیں کہ داعش وہ بھی ایک بڑا فینومینا ہے جو پوری دنیا کے اندر پھیلتا ہوا نظر آتا ہے تو آپ کو لگتا ہے کہ خاص طور پہ جو اسلامسٹ سرکلز ہیں ان کی ہمدردیوں کے لیے یہ حالیہ پھانسیوں کا رد عمل ہو ان کی جانب سے اور اسی کے ساتھ ایک اور بھی میں ایڈ کرنا چاہوں گا کہ کیونکہ یہ ایک بڑا پوش علاقہ تھا اور ہائی فائی ایریا ہے جس کے اندر اس ریسٹورنٹ کو نشانہ بنایا گیا ہم دیکھ سکتے ہیں کہ 20 فارنرز جاپان اور اٹلی سے ان کا تعلق ہے وہ اس میں مارے گئے ہیں تو اس کا اسٹریٹجک وہ مفاد کیا حاصل کرنا چاہ رہے تھے دہشت گرد اس حملے سے
دیکھیں یہاں پہ دو باتوں کو علیحدہ علیحدہ سمجھنے کی ضرورت ہے ایک تو یہ ہے کہ اچانک جو ہے جو لوگ یہ جو پھانسیاں ہوئی ہیں جماعت اسلامی کے لوگ ہیں زیادہ تر اس میں جو جماعت اسلامی بنگلہ دیش ہے یاد رہے کہ جماعت اسلامی جو ہے وہ ایک سیاسی جماعت ہے اب ان کی ایڈیالوجی بڑی جو ہے وہ ایکسٹریمسٹ قسم کی ہے لیکن یہ ہے کہ وہ مین سٹریم کانسٹیٹیوشنل گروپ ہے جو کہ حکومت میں بھی رہ چکا ہے ان کے لیے اگر وہ چاہیں کہ بھائی ہم جو ہے وہ ملٹنسی کی جانب جو ہے ملٹنسی کا راستہ اختیار کرنا چاہیں تو اس میں بڑا وقت لگتا ہے ان کے لیے اتنا آسان نہیں ہے کہ وہ اچانک وہ اس قسم کی کیپبلٹی لے آئیں کہ وہ اس طرح کے حملے کرنا شروع کر دیں پھر یہ یاد رہے کہ اگر انہوں نے حملہ کرنا ہے تو ان کا ٹارگٹ سیٹ جو ہے वो हुकूमत होनी चाहिए। ये जो बैन अल-अक्वामी किस्म का जो टारगेट सेट है, जैसे आपको याद रहे कि मुंबई जो हमला हुआ था उसमें भी बहुत बड़ा एक अंसर जो था एलिमेंट वो बैन अल-अक्वामी टारगेट सेटिंग थी, क्योंकि वहां पे जो है वो ज्यूइश जो हाउस था शबाड हाउस उस पर भी हमला किया गया, गैर मुल्कियों को वहां पर जो है टारगेट करने की कोशिश की गई थी। तो इससे जो है मुझे नहीं लगता कि ये दो बुनियादी वजूहात हैं, एक तो ये है कि किसी जमात का मिलिटेंसी में जाना और फिर एक टाइम लगता है वो स्किल सेट डेवलप करने के लिए, दूसरा ये है कि टारगेट सेट से मुझे नहीं लगता कि इनका ताल्लुक फांसियों से है। हाँ, फांसियों को दाएश या अलकायदा जो इन द इंडियन सब कॉन्टिनेंट वो इसको एक्सप्लॉइट कर सकती है, वहां से लोगों को रिक्रूट किया जा सकता है, लेकिन ये जो मजमूई तौर पे ये जो कत्ल गारत हो रहा है छुरियां चाकू और नेजे और इस तरह के ये जो जो है तलवारें और एक्सेस के साथ लोगों को बहिमाना तरीके से कत्ल किया जा रहा है, मैं समझता हूँ कि ये दूसरी जमातें हैं जो कि ऐसे हालात को जो मजमूई तौर पर उनको एक्सप्लॉइट कर रही है, इसलिए मैं नहीं समझता, मैं समझता हूँ सियासी स्कोर पॉइंट स्कोरिंग कर रही है खालिदा जिया, क्योंकि वो बिल्कुल इसको कह रही है कि जी ये रद्द अमल है, रद्द अमल जो है नहीं है, हालात को एक्सप्लॉइट किया जा रहा है, लेकिन ये एक प्री एग्जिस्टिंग कंडीशन है उस मुल्क के अंदर।
जी जी, महमूद हुसैन ओपू भी हमारे साथ हैं, डॉक्टर कमाल हसन साहब हमारे साथ मौजूद हैं, फॉर्मर फॉर्म मिनिस्टर और लीडिंग पॉलिटिशियन हैं। डॉक्टर साहब, बहुत मुख्तसरन आखिरी सवाल, ये सवाल आपके साथ भी है, मैं पहले आपके सामने रखना चाह रहा था लेकिन आपको तक गालबन मेरी आवाज़ नहीं पहुँच पा रही, कि ये जो करंट एग्जीक्यूशन हैं, फांसियाँ हैं, क्या ये उसके साथ लिंक है? और जैसे कामरान बुखारी साहब ने एनालिसिस दिया है कि डायरेक्ट ताल्लुक अगर नहीं भी है तो ये जो दहशतगर्द तंजीमें हैं खासतौर पर इंडियन सब कॉन्टीनेंट के अंदर अलकायदा, वो बांग्लादेश के अंदर रिक्रूटमेंट के लिए उसको जवाब के तौर पर ऐसे हमले कर सकती हैं ताकि उनको नए जो है भर्तियों के लिए नए लोग मिले, नया ब्लड और नया फ्यूल मिले।
यानी बुखारी साहब ने सही कहा है, एक्सप्लॉइट हो रहा है, लाइक द वर्ड एक्सप्लॉइट उन्होंने यूज किया है, दिस कैन बी एक्सप्लॉइटेड। ये क्यों एक्सप्लॉइट कर रहे हैं? ये इट्स क्वाइट पॉसिबल दैट मे बी वन ऑफ द रीजन, ये क्यों एक्सप्लॉइट कर रहे हैं? ये तो कोई, दिस इज नॉट समथिंग दैट इस्लाम रिक्वायर्स देम टू डू। हु इज रिक्वायरिंग देम टू डू दिस? विच पॉलिटिकली पैथोलॉजिकल फोर्सेज आर मेकिंग देम इंटरवीन इन अ कंट्री, कमिट दिस काइंड ऑफ mass killings of innocent people? Who is doing it? I mean, I agree that we should not only within Bangladesh transcend our differences and find out who is doing it. I think even across borders, throughout the world, we should consult with Turkey and everywhere else where these things are happening and say we must put our heads together, we must make thorough investigation, identify where this is coming from. And this is not for the benefit of Muslims, it's not for the benefit of Islam. Whoever it is benefiting, let us identify them. And I think we might get some sort of insights into how this has happened suddenly in the mid-20s.
और फिर एक यूनिफाइड अप्रोच जो है वो दहशतगर्दों के खिलाफ हो। डॉक्टर कमाल हसन साहब, बहुत शुक्रिया, फॉर्मर फॉरन मिनिस्टर ऑफ बांग्लादेश, आपने हमें ज्वाइन किया, हमारे साथ आप मौजूद रहे, बेहद शुक्रिया। सेगमेंट को हम ख़त्म करेंगे। महमूद हुसैन ओपू, आपके इस इन रिमार्क्स के साथ आप हमें बताइएगा कि आवाम की सतह पर, चूँकि आप पब्लिक के साथ इंटरेक्ट कर रहे हैं, एट सीन मौजूद भी रहे हैं, पब्लिक की सतह पर इस वाक़े ने क्या असर डाला है, इस दहशतगर्दी ने खासतौर पर लोगों की नफ्सियात के ऊपर कितना खौफ व हरास आपने फील किया है शहर के अंदर और खासतौर पर ढाका के अंदर?
देखिए, आज में बहुत सारे आदमी से बात हुई है जो कि वो उस एरिया पर रहते हैं और लोग वो फैमिलियर है, तो मैं कह रहे थे अगर ये डिप्लोमेटिक एरिया है यहाँ पर सारे फॉरेन लोग रहते हैं, एम्बेसी यहाँ पर अगर सिक्योरिटी नहीं मिलेगा तो किस कहाँ मिलेगा? तो एक्चुअली इन द टाइम इज क्वेश्चन अबाउट प्राइसिंग, इट्स ऑल अबाउट सेफ्टी, तो यहाँ पर कोई भी सेफ्टी नहीं है। कुछ कुछ ही महीनों पहले एल जी बी एडिटर मारा गया, तो प्रीस मारा जाता है, तो अभी 20 फॉरेनर मारे गए, तो सभी एक ही क्वेश्चन कह रहे हैं कि ये सबसे तो यहाँ पर सेफ्टी कौन देगा?
सही, बहुत शुक्रिया आपका महमूद हुसैन, आपने हमें ढाका से ज्वाइन किया, आप हमारे साथ मौजूद रहे। कामरान साहब, आपको हम एक मिनट के लिए और जहमत देंगे अगले सेगमेंट में क्विक आपका एनालिसिस लेके, फिर हम अपने बाकी पैनलिस्ट के पास जाएंगे। डॉक्टर कमाल हसन साहब, आपका बेहद शुक्रिया। चंद सेकंड की एक ब्रेक के बाद वापस आते हैं और बात करते हैं तालिबान, अफगानिस्तान, पाकिस्तान, अमरीका और उस रीजन के अंदर मिलिटेंसी और फिर ड्रोन स्ट्राइक्स पर भी, एक ब्रेक के बाद।
ग्लोबल इशूज पर दो टोक बात।
मलिया साहबा, क्या इसकी वजह इस्लामोफोबिया है? क्या यूरोप खौफजदा है?
دنیا بھر سے ماہرین کی رائے.
جب ان کو مہاجرین کا سامنا کرنا پڑا تو انہوں نے کہا ہاں ہم مہاجرین کو لینے کو تیار ہیں لیکن مسلمان مہاجرین کو لینے کو تیار نہیں ہے.
Cooperation with countries like Pakistan, which we're already partnering with in this fight against terrorism.
پاکستان کا پورے کا پورا فوکس صرف یہ ہے کہ بھارت پاکستان کو جنگ مطلق نہ کر سکے.
غیر جانبدار بحث
کہ ریمیٹنس کا واقعہ ہوا پاکستان کے اندر, کہاں تھی عدالتیں, کہاں تھی آزاد ہیں کہ ہماری عدالتیں, کیا یہ عدالتوں کا فیصلہ تھا.
پاکستان میں دیکھیں ایک تو کلچر ہے سائلنس کا, اور خاص طور پہ جہاں پہ سیکشوئل ابیوز یا کوئی بھی چیز اس موضوع سے جس کا تعلق.
انڈیپینڈنس ایونیو واشنگٹن ڈی سی سے محمد عاطف کے ساتھ.
پروگرام جہارنگ میں آپ کا خیر مقدم, میں ہوں اسد حسن. یہ پروگرام آپ واشنگٹن اسٹوڈیو سے براہ راست دیکھ رہے ہیں اور سن بھی رہے ہیں, اور پروگرام کے سلسلے میں ہم بات کریں گے ملا ہیبت اللہ افغان طالبان کے نئے رہنما. ان کا پہلا پیغام سامنے آیا ہے, جو پیغام عید کے موقع پہ جاری کیا گیا ہے, اور اس پیغام میں امریکہ کو یہ باور کرایا گیا ہے کہ جب تک بین الاقوامی فورسز افغانستان کی سرزمین پہ موجود ہیں تب تک نہ تو امن کی بات ہو سکتی ہے, بلکہ افغان طالبان نے جو حکمت عملی جاری رکھی ہوئی ہے مزاحمت کی وہ جاری رہے گی اور اس میں مزید شدت یا اضافہ ہوگا. ملا ہیبت اللہ کے بارے میں یہ خیال کیا جاتا تھا کہ وہ جنگی محاذوں پہ خاص طور پہ کوئی جنگیں لڑنے کا زیادہ تجربہ نہیں رکھتے ہیں, لیکن جب سے انہوں نے اقتدار سنبھالا ہے طالبان کی جانب سے ان کی انسرجنسی میں, ان کے حملوں میں شدت آئی ہے. اور اس پہ تجزیہ کار یہ بھی کہتے ہیں کہ چونکہ وہ بڑے سخت قسم کے ایسے فتوے جاری کرنے کا حصہ رہی ہیں جو خاص طور پہ خودکش بمباروں کی حوصلہ افزائی کرتے ہیں, یا پھر ان کے لیے وہ ایندھن زیادہ سے زیادہ جمع ہوتا ہے طالبان کی صفوں کے لیے, تو اس لیے وہ بہت زیادہ خطرناک ہے اس ریفرنس میں. لیکن جنگی حکمت عملی کے اعتبار سے بھی وہ کس حد تک افغانستان کی حکومت کو یا باقیوں کو دباؤ میں لا رہی ہیں یا لا سکتے ہیں, اس کا انالیسز ہم کریں گے. اور ساتھ ساتھ ایسے حالات میں جب پاکستان اور امریکہ کے درمیان تعلقات میں بھی کئی پہلوؤں پہ کشیدگی اور اس کا برملا اظہار ہوا ہے پاکستان سے خاص طور پہ, رچرڈ اولسن نے جو اسپیشل نمائندے ہیں, خصوصی نمائندے ہیں افغانستان اور پاکستان کے لیے, انہوں نے پاکستان میں, پاکستان کے وزیر خزانہ ہیں لیکن بہت سارے لوگوں کے نزدیک اس وقت ڈیفیکٹو پرائم منسٹر اسحاق ڈار صاحب, اور فارن آفس کے آفیشلز کے ساتھ ان کی ملاقاتیں وہاں پہ ہوئی ہیں, اس کو بھی بڑی ایک اہم موومنٹ خیال کیا جا رہا ہے. اور پھر ہم یو ایس ڈرون کے بارے میں امریکہ کی محکمہ خارجہ کی اپنی جو ہے رپورٹ, وہ بھی اس پہ انالیسز لیں گے. کامران صاحب آپ کو جانا ہے, یہ سیگمنٹ میں ہمیں جوائن کر رہے ہیں سرور احمد زئی صاحب, اور طاہر خان صاحب سینئر صحافی ہیں, تجزیہ کار ہیں, اور سرور احمد زئی صاحب یو ایس بیسڈ افغان پولیٹیکل ایکٹیوسٹ بھی ہیں, انالسٹ بھی ہیں. کامران صاحب کوئک انالیسز, ملا ہیبت اللہ کا بیان عید کے موقع پہ اور جو انہوں نے کہا, آپ ایسے ہی بیان کی ایسی پالیسی کی توقع رکھتے ہیں یا آپ کے خیال میں کوئی مختلف جیسچر بھی ان کی جانب سے آ سکتا تھا؟
اگر ملا ہیبت اللہ جو ہیں وہ, ان کے پاس کچھ اپرچونٹیز ہیں اور کچھ تھریٹس ہیں. تھریٹ یہ ہے کہ وہ انہوں نے ابھی ابھی جو ہے اپنا قیادت سنبھالی ہے اختر منصور کے جو ہے ہلاکت کے بعد, تو ان کو اپنے آپ کو اسٹیبلش کرنا ہے. جیسے آپ نے پہلے ذکر کیا ان کے بارے میں, یہ وہ ایک ان کے پاس جو ہے وہ ملٹری مہارت نہیں ہے, وہ ایک جو ہے پولیٹیکل ریلیجیس مذہبی جو ہے ان کا ایک کیا نام ہے, تو اس وجہ سے ان کو اپنے آپ کو مستحکم کرنا ہے پوری تنظیم کے اندر کہ بھائی میں جو ہوں اس قیادت کا حقدار ہوں. اس وجہ سے ان کو کچھ سیاسی بیان دینے ہیں, کچھ ملٹری جو ہے نا کاروائیاں کرنی ہیں, تو ایک طرح سے یوں کہیے کہ ان کو ایک مکسڈ سگنلز دینے ہیں. جہاں تک عید کے میسج کا سوال ہے, مجھے اس میں جو بات جو جس پہ کیا نام ہے میری نظر, مجھے جس بات نے اٹریکٹ کیا ہے وہ یہ ہے کہ انہوں نے کہا ہے کہ ہم پاور کو مونوپلائز نہیں کرنا چاہتے, اور جب تک جو ہے یہ جو غیر ملکی فوجیں نہیں چلی جاتی ہیں تو بات چیت نہیں ہو سکتی. یہ بیسکلی ملا عمر کی لائن ہے اور ملا اختر منصور کی لائن ہے جو اپنا ہم نے ماضی میں دیکھا عید کے پیغامات کے جب آئے. تو اب اس میں مجھے جو لگ رہا ہے وہ یہ ہے کہ دیکھیں اس وقت جو میدانی جو بیٹل سپیس ہے, بیٹل سپیس میں ان کو جو ہے वो परसीव कर रहे हैं कि उनको सबकत है, तो उस वजह से वो थोड़ा सा हार्ड लाइन पोजिशन अख्तियार कर रहे हैं। लेकिन साथ ही साथ उनको ये भी पता है कि वो ये 1995-96 नहीं है कि जहां वो बुलडोज करके तो जना हुकूमत में आ जाएंगे। तो उस वजह से मैं समझता हूं कि उनको कुछ मुसालियती जो है बातें भी करनी है, बैलेंस रखना है। जहां तक ये ताल्लुक है कि जी हम तब तक बात नहीं करेंगे जब तक गैर मुल्की फौजों का इनखला नहीं हो जाता, ये एक मैक्सिमलिस्ट पोजीशन है। हकीकत ये है कि ये जब मुल्ला उमर के दौर में भी और अख्तर मंसूर के दौर में भी ये बात की गई थी, हमें ये भी पता था कि जो है कतर के अंदर मुजाकरात हो रहे थे, खुलकर जो है तालिबान जो है मुख्तलिफ जगहों पर जो है बातचीत कर रहे थे। तो मैं इसको सियासी रेटरिक समझूंगा। अब देखना यह है कि इनकी इंटरनल स्ट्रगल और जो बैटल स्पेस है वो किस तरह शेप अप होता है, और आगे ये जो दो चीजें जो हैं वो डिटरमिन करेंगी कि तालिबान जो है वो क्या जो है स्ट्रेटजी मजीद आगे आने वाले दिनों में तैयार करते हैं।
बहुत शुक्रिया कामरान बुखारी साहब। और हमारे साथ हैं सरवर अहमद जई साहब, उन्हें एक मीटिंग के लिए जाना है। ताहिर खान साहब हमारे साथ मौजूद हैं। सरवर साहब आपसे भी हम क्विक एनालिसिस आपका ले लेते हैं, फिर वन ऑन वन हमारी ताहिर साहब से मुख्तलिफ जो दीगर डेवलपमेंट्स हैं उन पर भी बात होती रहेगी। सरवर साहब आपका एनालिसिस क्या है, वाकईतन क्या मुल्ला उमर की लेगेसी और मुल्ला अख्तर मंसूर की लेगेसी लेके आगे चल रहे हैं मुल्ला हैबतुल्ला, आज उनके पहले बयान के बाद उनका किस तरह का तशख्स आपके सामने आया है? जी सरवर अहमद जई साहब।
जी बिल्कुल, मैं सुन रहा अभी।
जी मैं
मेरे सवाल सुन लिया। जो भी तालिबान का लीडर आता है मेरे ख्याल में उनकी पॉलिसी में कोई फर्क नहीं आता। जो फर्क आता है मेरे ख्याल में वो ये कि जो रीजनल पावर्स है और जो तालिबान की फाइनेंशियल असिस्टेंट जहाँ से आ रहा है, तो मेरे ख्याल में उनको कन्विंस कर सकते हैं, उनकी पॉलिसी चेंज हो सकते हैं। मेरे ख्याल में मुल्ला हैबतुल्ला जिसका पहले बहुत कम लोगों ने सुना था उसके बारे में, जिस तरह पहले स्पीकर ने बताया कि वो एक रूहानी आलिम है और उसका लड़ाई से कोई ताल्लुक नहीं था, लेकिन फिर भी वो काफी मुल्ला मंसूर के साथ बहुत नजदीक था, और दूसरा ये था कि मुल्ला उमर के साथ भी काफी नजदीक था।
सही।
तो ये एक इस तरह फिगर है मुल्ला हैबतुल्ला के, अभी तक कोई पोलिटिकल राइवलरी तालिबान के दरमियान किसी के साथ नहीं है। इवन जो ब्रेक अवे ग्रुप है तालिबान का, मुल्ला उमर का जो ग्रुप है उसके साथ भी उसका बहुत अच्छे ताल्लुकात है। तो एक मॉडरेट फिगर था। मेरे ख्याल में ईद का जो पैगाम है इसमें तो जरूर कुछ ना कुछ उसको बोलना था कि स्ट्रगल के वो बोले कि हम फॉरेन फोर्सेस के खिलाफ है। उसने कभी नहीं बताया कि हम अफगान गवर्नमेंट के खिलाफ है या अफगान लोगों के खिलाफ है, तो वो सिर्फ ये बता रहा था कि हम फॉरेन फोर्सेस के खिलाफ। ये तो कोई मेरे ख्याल में आम मैसेज है जो हमेशा दे रहे हैं। लेकिन मुल्ला हैबतुल्ला मेरे ख्याल में फिर भी मॉडरेट है, बहुत ज्यादा मुल्ला मंसूर के साथ अगर हम उसको कंपेयर करें या मुल्ला उमर के साथ कंपेयर करें काफी मॉडरेट आदमी है। लेकिन मेरे ख्याल में तालिबान की पॉलिसी जो है उनके हाथ में वो नहीं है, जो मिलिट्री स्ट्रेटजी है वो मेरे ख्याल में रीजनल पावर के साथ है।
आखिरी बात, अब आपको फिर जाना होगा, तो क्या अपनी आपके ख्याल में अगर वो थोड़े मुख्तलिफ हैं, तो अगर स्ट्रेटजिस्ट हैं, तो क्या वो डायलॉग की जानिब जा सकते हैं? इनिशियली भले वो बैटल फील्ड के अंदर दबाव बढ़ाते हुए नजर आते हैं, तो क्या उसके बाद वो मुजाकरात को तरजीह दे सकते हैं, प्रेफर कर सकते हैं?
मेरे ख्याल में जो आज का जो हालात बहुत खराब है अमेरिका और पाकिस्तान के दरमियान, तो मेरे ख्याल में पाकिस्तान भी प्रेशर ला रहा है अमेरिका पे कि जो भी उसकी फाइनेंशियल एरिया जो भी मिलिट्री असिस्टेंस है पाकिस्तान के लिए, तो उस पर प्रेशर लाए कि तालिबान उस वक्त मतलब नेगोशिएशन टेबल पे ला सकते हैं जो हमारे साथ आप डील करें। तो शायद विद इन 5-4 months ये मसला हल हो जाए और तालिबान की और अफगानिस्तान गवर्नमेंट के दरमियान बातचीत शुरू हो जाए। लेकिन अभी तक जो मुल्ला मंसूर के कत्ल के बाद वाशिंगटन और इस्लामाबाद के दरमियान ताल्लुक काफी खराब है। अफगानिस्तान गवर्नमेंट ने भी इंटरनेशनल लेवल पे काफी लाबी शुरू किया है पाकिस्तान के खिलाफ कि वहाँ पे असिस्टेंस उस पर बंद हो, और उसकी पाकिस्तान की फॉरेन पॉलिसी जो इंटरनेशनल कंट्रीज के साथ है पाकिस्तान पे काफी प्रेशर लाया जाए ताकि वो तालिबान को नेगोशिएशन टेबल पे लाए।
जी बहुत शुक्रिया आपका सरवर अहमद जई साहब, आपने हमें ज्वाइन किया, आप अमेरिका में मौजूद हैं, आपका बहुत शुक्रिया। ताहिर खान साहब सीनियर सहाफ़ी तजयकार इस वक्त पाकिस्तान से हमारे साथ मौजूद हैं, डेली एक्सप्रेस ट्रिब्यून उसको रिप्रेजेंट करते हैं। खान साहब आपका बहुत शुक्रिया। इसी पे यही सवाल जो मैंने अपने दोनों पैनलिस्ट के साथ किया आपसे भी यही करना चाहूँगा कि मुल्ला हैबतुल्ला का ये पहला बयान है, आप भी बहुत गहरी नज़र रखते हैं अफगान मिलिटेंसी के ऊपर और ख़ासतौर पर जो तालिबान की हिकमत अमली रही है या उनके रिजीम्स ने जिस तरीके से ऑपरेट किया है या रिएक्ट किया है फिर बाद में 2001 के बाद से, मुल्ला हैबतुल्ला کیا اسی طرح کی ایک ہیبت کریٹ کرنا ان کا مقصد ہے اپنے اس بیان سے، یا واقعتاً وہ کوئی ایک مختلف پرسنالٹی ہیں جو جن کی پرتیں بعد میں مختلف انداز میں کھل کے سامنے آ سکتی ہیں؟
میری نظر میں بالکل آپ نے درست کہا، مختلف شخصیت ہے، اور اس کا جو آپ نے بھی سنا ہوگا پڑھا ہوگا کہ زیادہ اس کا جو بیک گراؤنڈ ہے
جی
وہ ایک مذہبی ہے، کیونکہ طالبان کے جب طالبان کی حکومت تھی تو یہ اس وقت بھی جنوب افغانستان میں ایک مدرسہ چلاتے تھے اور اب بھی مدرسہ چلاتے ہیں، تو اس کا تو زیادہ مذہبی یعنی استاد کا ایک استاد اس کو سمجھا جاتا ہے،
ملا عمر کے نائبین میں بھی رہے، اور خاص طور پہ فتاوی جب فتوے جاری کرنا ہوتے تھے تو اس میں وہ سر فہرست ہوتے تھے، اگین تعلق ان کا فکری بنیاد کے ساتھ ہے، جنگی یا عسکری بنیادوں کے ساتھ نہیں ہے جی۔
آج کے اگر بیان سے اس کے جو میسج ہے پیغام ہے اس میں تو زیادہ جو اگر فوکس ہے، زیادہ اس کا جو حصہ ہے وہ تو یعنی عسکری اس میں ہے، اس میں اہم بات یہ بھی ہے کہ سیاسی آپشن کا بہت مختصر ذکر کیا ہے، باقی جو ان کا بیان ہے، کیونکہ اصل میں بیان ایسے وقت میں عید آ رہی ہے تو میسج ایسے کہ جو صدر امریکہ نے پالیسی میں جو تبدیلی کی ہے، وہاں پہ جو ہوائی حملے بڑھائے ہیں اور دوبارہ ایک قسم کا ایک لگ رہا ہے کہ شاید کچھ جو پہلے وعدہ کیا تھا یا پہلے پالیسی تھی اس میں کوئی تبدیلی آئی ہے، تو زیادہ ان کا فوکس اسی پہ بھی تھا، اس کو جواب تھا، اور جواب بڑے ایک تلخ انداز میں تھا، اور ان کو یاد بھی دلایا دو چیزیں صدر کو انہوں نے امریکہ کا بتایا ہے کہ جی 14 سال میں اگر آپ نہیں جیت سکے وہ نہیں کر سکے تو شاید مستقبل میں بھی نہیں کر سکتے، پھر انہوں نے ایک قسم کا طنز کیا ہے افغان پولیس پہ اور افغان فوجیوں پہ، دیگر سیکیورٹی فورسز پہ، کہ امریکیوں نے اس کو تربیت دی ہے، اور لیکن اس کے باوجود بھی وہ ان کی نظر میں شاید وہ ان کے زیادہ ان مقابلہ نہیں کر سکتے، تو یہ والا پہلو بھی ہے۔ باقی وہ جو دو مہمانوں نے کہا بالکل درست کہا ہے کہ ان کے بیان میں جو عید کا میسج ہے اس میں کوئی بڑی تبدیلی نہیں ہے، ملا عمر کے بیانات سے یا جو اختر منصور کا ایک بیان عید پہ یا شاید دو بیانات آئے تھے، تو اس میں کوئی زیادہ وہ تبدیلی نہیں ہے، اس وجہ سے پالیسی طالبان کی وہی رہے گی، کیونکہ جو شورا ہے شورا وہی ہے، بہت تھوڑی سی شورا میں لوگ نئے لیے ہیں، شمال کے پہلے شمال کے لوگ نہیں ہوتے تھے، لیکن سوچ مینٹلٹی فکر پالیسیاں اس میں میرے خیال میں تبدیل نہیں آئی۔ اور یہ بات بھی اہم ہے کہ مولوی ہیبت اللہ، یہ وہ جو طالبان میں جو سوچ پیدا ہوا تھا کہ ملا عمر بہت زیادہ ایک معروف اور لوگوں کو مطلوب شخصیت ہوتے تھے، اسی طرح اختر منصور بھی کسی لحاظ سے بعد میں ہو گئے تھے، تو اس وجہ سے زیادہ اب جو طالبان کی تحریک کو چلایا جا رہا ہے وہ مولوی ہیبت اللہ ایک سمبولک میری نظر میں ایک لیڈر ہے، باقی اختیار ہے سراج الدین حقانی کے پاس اور ملا عمر کے بیٹے ملا یعقوب جو دونوں نائب عمرہ ہے طالبان تحریک کے، اختیارات ان کے پاس ہے، وہ سیاسی بھی ہے، وہ اگر ابھی جو ایک دو مہینے پہلے طالبان نے خود سراج الدین حقانی کا جو بیان میڈیا کو بھیجا تھا اس کی آواز میں، تو وہ مطلب ہے کہ حیرانگی کی بات تو یہ ہوتی ہے نا کہ امیر کی موجودگی میں نائب امیر کا یا نائب صدر کا بیان کیسے طالبان اس کو اہمیت دیتے ہیں کہ امیر کو چھوڑ کر کے نائب امیر، تو اس یہ ایک میسج تھا کہ اختیارات اور نگرانی اور معاملات کو چلانا جو ہے وہ نائب، لیکن مولوی ہیبت اللہ کا طالبان کو تھوڑا اس لیے فائدہ ہوا ہے کہ جو مثلا میں آپ کو اہم بات یہ بتاؤں کہ ملا اختر منصور کے یعنی ہلاکت تک اس کا جو طالبان کے قریب علماء کا ایک شورا ہے انہوں نے مولوی ہیبت اللہ کے ساتھ بیعت کی ہے، لیکن انہوں نے اختر منصور کے ساتھ بیعت بالکل نہیں کی تھی،
صحیح، یعنی ان کو تھوڑا سٹرینتھن کیا ہے باقی طالبان فریکشنز نے بھی۔ طاہر صاحب یہ بتائیے گا کہ ابھی ہم یہ دیکھ رہے ہیں کہ بڑا افسر جایا ہے طالبان کے حملوں کے اندر، بھی پرسوں بھی آپ کو معلوم ہے کہ کابل میں 40 جو پولیس اہلکار ہیں ان کو ٹارگیٹ کیا گیا، ان کی ہلاکتیں ہوئیں، کیا اس طریقے سے وہ بیٹل سپیس زیادہ گین کر سکتے ہیں ملا ہیبت اللہ اور ان کا جو طالبان رجیم یا ان کے جو فائٹرز ہیں وہ زیادہ جگہ حاصل کر سکتے ہیں جنگی میدان کے اندر، کابل حکومت کو وہ کتنا کمزور کر سکتے ہیں، اور خاص طور پہ پھر امریکہ یا جو پاورز ان کو انگیج کرنے کی کوششیں کر رہی ہیں ان کے ساتھ وہ کس طرح کی کہنا چاہیے کہ بارگین کر سکتے ہیں اپنے ان حملوں کے پس منظر میں؟
یہی سوچ تھی کہ جب طالبان نے مارچ میں مذاکرات سے انکار کیا، آپ کو یاد ہوگا کہ سرتاج عزیز بار بار جب بھی اسلام آباد میں کبھی بات کرتے ہیں تو وہ ایک بات ضرور اس میں کرتے ہیں، اور ابھی چند دن پہلے بھی اس نے کی تھی
کہ طالبان کا یہ مذاکرات میں آنا یا نہ آنا، ابھی جو ان کی جو باہر کی جو عملیات یا جو ان کے آپریشن شروع ہے اسی پہ وہ ڈیپینڈ کرے گا. اگر وہ، کیونکہ طالبان نے ٹھیک حملہ تو کیا ابھی کابل میں بھی کیا ہے، کچھ علاقوں پہ بھی قبضہ کیا ہے، مثلاً ابھی ننگرہار میں جو ہسارک ضلع ہے اس میں بھی انہوں نے، لیکن میرے خیال میں وہ بڑے شہروں کی جو کوشش کر رہے ہیں قندوز کو دوبارہ لینے کا یا ہیلمن کو شہر کو دوبارہ لینے کا، اس میں وہ کامیاب نہیں، کوششیں انہیں کی ہیں اور کامیابی اس لیے نہیں ہو رہی کہ امریکہ نے جو پالیسی تبدیل کی ہے، کیونکہ جو ہوائی حملے ہیں جو ایئر اسٹرائکس ہے وہ انتہائی مطلب مؤثر ہوتے ہیں، آپ اس میں آگے نہیں جا سکتے، وہ بھی نہیں ہے جو حصار وغیرہ میں طالبان نے وہ کرے، اور زیادہ شاید پہاڑی علاقے کی وجہ سے تو یا زیادہ اہمیت نہ ہونے کی وجہ سے، کیونکہ اگر طالبان قندوز قبضہ کرتے ہیں تو اس کی بڑی اہمیت ہے، اگر ہیمن پہ قبضہ کرتے تو اس کی بڑی اہمیت ہے، اگر کسی دور دراز کے ضلع پہ قبضہ کرتے اس کی اتنی اہمیت نہیں ہے. لیکن ایک اور ہم بات آپ کو بتاؤں کہ جو ہم مثلاً یہ جو پولیس پہ حملہ ہوا ہے کابل میں چند دن پہلے، ابھی آج بھی جو رپورٹ آئی ہے کہ وہ ان کی کمزوری تھی، یعنی افغان حکومت کی کمزوری تھی کہ اتنے حساس لوگ بسوں میں آ رہے ہیں، نہ اس سے آگے سیکیورٹی ہے نہ اس سے پیچھے سیکیورٹی ہے، کچھ بھی نہیں ہے. تو اس کا مطلب یہ ہے کہ طالبان کی حکمت عملی لگتا ہے کہ کسی لحاظ سے یا تو ان کا انٹیلیجنس سسٹم بڑا اسٹرانگ ہے، بڑا مضبوط ہے، کہ ان کو پتہ چل رہا ہے کہ لوگ میدان وقت سے آ رہے ہیں یا جا رہے ہیں اور کابل کب پہنچنے ہیں، کس جگہ پہنچنے ہیں، حملہ کس جگہ کرنا ہے. تو میرے خیال میں دوسری بات ہے کہ اختلافات ویسے تو افغان حکومت کے اندر پہلے تو یہی کہا جاتا تھا کہ کچھ ایشوز پہ، معاملات پہ صدر اشرف غنی کے اور اس کے ڈاکٹر عبداللہ کے، لیکن آپ نے ابھی سنا ہوگا چند دن پہلے کہ جو نائب صدر ہے، اول نائب صدر جو ہے جنرل دوستم نے کلم کل آئے ریپبلکلی حکومت پہ تنقید کی ہے، دونوں پہ، چیف ایگزیکٹو پہ بھی، منتظم اعلیٰ پہ بھی، صدر پہ بھی، کہ انہوں نے ان کو اختیار نہیں دیے ہیں اور ان کو یہ ان چیزوں سے بھی طالبان.
اور آج عبداللہ نے بھی تنقید کی ہے بذات خود، اپنی جو آپریشنز ہو رہے ہیں اور جو ایریل سٹرائکس افغانستان کی اپنی فورسز نے بڑھائے ہیں اور اس میں جو کیجولیٹیز ہو رہی ہیں، یا اسکولوں کو ہدف بنایا گیا ہے یا شہری علاقوں پہ بمباری ہوئی ہے، تو وہ بھی اس پہ کمفرٹیبل نہیں ہے. تو تھوڑا سا ریفلیکشن اس بات کا ملتا ہے کہ وہاں پہ بھی جو اختلافات ہیں ان کو بھی طالبان ایکسپلائٹ کریں، آپ درست فرما رہے ہیں. اب آتے ہیں ذرا آج رچرڈ ولسن، ان کی ملاقات پاکستان کے سینئر لیڈرشپ کے ساتھ، جو کرنٹ ہمیں ایک اختلافات یا تھوڑا ڈیٹیریٹ ہوئے ہیں واشنگٹن اور اسلام آباد کے تعلقات اس پس منظر میں، اور پھر افغانستان اور پاکستان کے درمیان بارڈر کے اوپر جو ایشوز رہے ہیں اس پس منظر میں، یہ ملاقات کتنی اہم تھی اور اس موقع پہ اس ملاقات کے نتائج کیا ہمیں آگے چل کے نظر آ سکتے ہیں؟
میری نظر میں بالکل آپ نے جو کہا ہے یہی دو موضوعات میری نظر میں ہے ان ملاقاتوں کی. جس طرح آپ نے شروع میں کہا کہ اسحاق ڈار سے جو ملاقات ہوئی، تو ممکن ہے کہ اسحاق ڈار سے ملاقات، اس میں وہ جو ایک فائنینشیل معاملات ہے وہ بھی اس میں ہے، لیکن وہ آپ نے دوسرا بھی درست فرمایا کہ نواز شریف نہیں ہے، وزیر اعظم نہیں ہے، تو اسحاق ڈار سے ملاقات ہوگی. لیکن اہم ملاقات ہے وزارت خارجہ میں اور جو آرمی چیف کے ساتھ ہوئی ہے، یہ اہم ہے. آرمی چیف سے تو ابھی خبر آ رہی تھی، لیکن تو یہ اس لیے اہم ہے کہ دو ایشوز ہیں، ایک تو پاکستان امریکہ کے تعلقات. امریکہ جب محسوس کرتا ہے کہ پاکستان ناراض ہے، پاکستان کو گلے شکوے ہیں، تو یہ رچرڈ ولسن کا دوسرا دورہ ہے، بہت جلدی دوسرا دورہ ہونے والا ہے، تو اس وجہ سے امریکہ کو احساس ہے، کیونکہ وہ پاکستان کو شاید جو موجودہ پاکستان کی جو حالت ہے امریکہ کے حوالے سے، جو ان کے بیانات آ رہے ہیں یا جو پالیسی ہے، میرے خیال میں وہ کول ڈاؤن کرنے کے لیے ممکن ہے کہ آئے ہوں. دوسری، افغانستان اور پاکستان کا امریکہ بالکل نہیں چاہتا، کیونکہ امریکہ نے اگر رول بھی ابھی تبدیلی بھی کر رہا ہے، اپنے جنگی رول کو اگر دوبارہ کسی نہ کسی حد تک وہ فار کر رہا ہے یا بڑھا رہا ہے، تو میرے خیال میں وہ کبھی نہیں چاہے گا کہ پاکستان اور افغانستان کے ایسے موقع پہ تعلقات خراب ہوں، کیونکہ وہ بھی ان کے لیے پھر ان کی جو مقاصد وہ تو نہیں حاصل ہو سکتے. دوسرا، ممکن ہے کہ شاید وہ جو آج جس طرح کے فورن آفس کا بیان آیا ہے اس میں اس کا ذکر ہے، پاک، چین اور امریکہ اور افغانستان کے جو چار ممالک والا گروپ ہے اس کا بھی ذکر کیا ہے، کیونکہ ابھی ختم نہیں ہوا، غیر مؤثر ہوا ہے، کامیاب نہیں ہوا، طالبان اس کے کہنے پہ آئے نہیں ہیں، لیکن ختم نہیں ہوا. اور میری نظر میں وہی ایک فورم ہے جو کسی نہ کسی حد تک اس معاملے کو آگے بڑھا سکتے ہیں، کیونکہ اب پاکستان افغانستان کے حالات ایسے ہیں کہ ممکن نہیں ہے کہ وہ ماضی کی طرح افغانستان پاکستان کی طرف دیکھے گا، تو لہٰذا وہی گروپ ہے، تو اس کا بھی آج ذکر ہوا ہے. تو ان دونوں چیزوں کے لیے اہم ہے، اور میرے خیال میں امریکہ کی جو سوچ ہے پاکستان میں بھی ممکن ہے کہ اسی طرح سوچ ہو، کہ پاکستان بھی کہتے ہیں کہ وہ امریکہ سے ظاہر بات ہے تعلقات تو خراب نہیں کر سکتے، اور دونوں ایک دوسرے کی ضرورت ہے، اس طرح کے افغانستان اور پاکستان، امریکہ کی بھی ضرورت ہے کہ اچھا تعلقات ہوں، پاکستان کی بھی ضرورت ہے. میرے خیال میں یہ جو پاکستان اور افغانستان نے اب جو میکنزم بنایا ہے اور یہ فائر بندی جو ہوئی ہے, میرے خیال میں انہوں نے بھی سوچ لیا ہے کہ شاید وہ مسئلے کا حل نہیں ہے, تو یہ دورہ اسی لیے, اور یہ بھی یہاں خبریں آئی کہ شاید وہ سینیٹر جان میکین بھی آ رہے ہیں, تو اس سے لگتا ہے کہ امریکہ چاہ رہا ہے کہ پاکستان کو جو گلے شکوے ہیں اس کو دور کریں, اور وہ جو 16 کے معاملے پہ ہوا ہے یا ملا اختر منصور کے معاملے پہ ہوا ہے, تو میرے خیال میں
اس کو بھی ذرا بریج اپ,
اس کو شاید اس کو اسی کوشش میں ہے کہ معاملات صحیح ہو جائیں.
خان صاحب, آخری سوال میں کہنا چاہوں گا, وہ ڈرون حملوں سے متعلق ہے. بڑے عرصے سے انتظار تھا کہ امریکہ سے آفیشلی ڈرون حملوں کے بارے میں ایک رپورٹ جاری ہو کہ کتنے ہوئے, اس میں کیجولیٹیز کتنی ہوئی. میں نے غالباً ابتدائی میں کہہ دیا تھا کہ محکمہ خارجہ نہیں, یہ وائٹ ہاؤس کی جانب سے آفیشلی یہ رپورٹ جاری کی گئی ہے, جس میں یہ بتایا گیا ہے کہ سال 2009 کے بعد اور 15 کے درمیان جو ٹوٹل سویلین کیجولیٹیز ہیں وہ یہ بتاتے ہیں کہ یہ تعداد ان کے بقول زیادہ نہیں ہے, 64 سے 116 شہری ہلاک ہوئے ہیں, جبکہ جو غیر سرکاری اعداد و شمار ہیں مختلف جو گروپ اس کو کمپائل کرتے ہیں ان کا یہ خیال ہے کہ 200 سے 1000 سے زیادہ لوگ جو ہیں یا سویلینس وہ ان ڈرون حملوں میں مارے گئے ہیں. ڈرون حملوں پہ میں اور بھی بڑی تفصیل سے بات ہو سکتی ہے, آپ کو معلوم ہے کہ انٹرنیشنل جو آرگنائزیشن ہے ہیومن رائٹس کی ان کو اعتراض ہے, پاکستان بحیثیت ریاست اس پہ اعتراض کرتا ہے, اگرچہ یہ اینگل بھی سامنے آتا رہتا ہے میڈیا کے اندر بھی کہ کہیں نہ کہیں کسی نہ کسی لیول پہ شاید انڈرسٹینڈنگ بھی رہی ہے یا وہ انڈرسٹینڈنگ کسی حد تک آج بھی موجود ہے. لیکن میرا سوال آپ سے بالکل ذرا مختلف پیرائے میں ہے کہ جو اس طرح کے دور دراز کے علاقے ہیں آپ نے ان کو مانیٹر کیا ہے, یہ حملے بھی ہم دیکھتے ہیں کہ یمن کے اندر, سیریا کے اندر, پاکستان کے اندر, افغانستان کے اندر جو ہوئے ہیں, تو وہ بھی آلموسٹ ان کی جو جیوگرافیکل کنڈیشنز ہیں وہ کافی سملیرٹیز ہیں ان کے اندر, تو آپ سے یہ پوچھنا چاہوں گا کہ کیا یہ واقعتاً ایک مؤثر جنگی حکمت عملی ہے, اور اگر یہ لیجیٹمیٹ نہیں ہوگی تو پھر یہ کتنی پروڈکٹیو ہے یا آپ کے خیال میں کاؤنٹر پروڈکٹیو ہے جو پاکستان کے پولیٹیشین جس کا پرچار کرتے ہیں؟
امریکہ کے لیے تو اس لیے مؤثر ہے کہ دو چیزیں ہیں, ایک تو ان کو شاید ماضی میں بہت گلا رہا, شکوا رہا ایک لحاظ سے کہ ان کی نظر میں پاکستان شاید جو جنگ ہے اس میں وہ کچھ لوگوں کو تو نشانہ بناتے ہیں کچھ کو نہیں بناتے, تو اس وجہ سے امریکہ نے خود یہ حملے شروع کر دیے تھے. لیکن آپ کو یاد ہوگا صدر مشرف نے, سابق صدر نے خود ہی تسلیم کیا تھا کہ 2004 میں جو پہلے حملہ ہوا تھا انہوں نے اس کی اجازت دی تھی, لیکن اس نے یہ ساتھ کہا تھا کہ صرف اس حملے کی اجازت دی تھی. لیکن یہ مطلب ہے کہ اگر آپ نے ایک ابتدائی کر لی ہے, آپ نے خود ایک باضابطہ طور پہ کسی کو ایک دوسرے ملک کو اجازت دے دی ہے, تو پھر تو ایک سلسلہ شروع ہو گیا, تو آپ کی والد بات سے بھی اتفاق کیا جا سکتا ہے کہ یہ سوچ تو ہے کہ پاکستان کی حکومتیں, پاکستان کی ادارے ماضی میں شاید, کیونکہ ڈرون کے لیے تو آپ کے لیے ایک زمینی مطلب ایک معلومات چاہیے کہ کہاں پہ کون کہاں ہے, کہاں جا رہا ہے, تو اس لحاظ سے بالکل اس میں لوگوں کو شک ہے. میرے خیال ہے پاکستان کو جو زیادہ ابھی گلے شکوے پیدا ہوئے ہیں وہ بلوچستان کے حملے کے بعد ہے, اور یہاں پہ اس حملے کے بعد جو ایک ڈیبیٹ شروع ہوئے, جو بحث شروع ہوئی ہے پاکستان میں کہ شاید اگر امریکہ کل, اگر امریکہ نے کل بلوچستان میں کیا تو کل کسی اور جگہ بھی کر سکتا ہے. دوسرے پھر لوگوں نے یہ بھی خطے کے اظہار کیا کہ اگر آج انہوں نے ایرانی بارڈر کے قریب پاکستان علاقے میں کیا تو کل کہیں گوادر کے قریب بھی کر سکتا. یہ والی یہاں ڈیبیٹ ہوئی ہے کہ جنرل سی پیک کے خلاف بھی سازش ہے اور فلاں ہے, یہ ہے وہ ہے, تو اس وجہ سے یہاں پہ ذرا غصہ زیادہ ہے.
اور آج ویسے آفیشلی یونائیٹڈ نیشن میں بھی پاکستان کی جو اسپیشل مندوب ہیں انہوں نے بھی اس معاملے کو اٹھایا ہے, اور ان کا بھی یہ کہنا ہے کہ یہ حملے کاؤنٹر پروڈکٹیو ہیں اور اس کو نہیں ہونا چاہیے, پاکستان اس کے خلاف ریزسٹ کر رہا ہے. بہت شکریہ طاہر خان صاحب, آپ نے ہمیں جوائن کیا, سینئر صحافی تجزیہ کار آپ ہمارے ساتھ موجود رہے. اور سامعین, پروگرام کا یہ آخری سیگمنٹ, اس میں ہم بات کرنے جا رہے ہیں پاکستان کی سیاست پہ, چند سیکنڈ کی ایک بریک کے بعد.
گلوبل ایشوز پر دو ٹوک بات.
ملیہ صاحبہ, کیا اس کی وجہ اسلاموفوبیا ہے, کیا یورپ خوف زدہ ہے؟
دنیا بھر سے ماہرین کی رائے.
جب ان کو مہاجرین کا سامنا کرنا پڑا تو انہوں نے کہا ہاں ہم مہاجرین کو لینے کو تیار ہیں, لیکن مسلمان مہاجرین کو لینے کو تیار نہیں ہیں.
کوآپریشن ود کنٹریز لائک پاکستان وچ وی آر آلریڈی پارٹنرنگ ود ان دس فائٹ اگینسٹ ٹیررزم.
کہ پاکستان کا پورے کا پورا فوکس صرف یہ ہے کہ بھارت پاکستان کو جنگ میں مطلق نہ کر سکے.
غیر جانبدار بحث.
ریمڈ ڈیوس کا واقعہ ہوا پاکستان کے اندر, کہاں تھی عدالتیں, کہاں تھی آزاد ہے کہ ہماری عدالتیں, کیا یہ عدالتوں کا فیصلہ تھا؟
پاکستان میں دیکھیں ایک تو کلچر ہے سائلنس کا, اور خاص طور پہ جہاں پہ سیکشوئل ابیوز یا کوئی بھی چیز اس موضوع سے اس کا تعلق.
انڈیپینڈنس ایونیو واشنگٹن ڈی سی سے محمد عاطف کے ساتھ.
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم. اور پروگرام کے آخری حصے میں ہم بات کریں گے پاکستان کی سیاست پہ. وزیراعظم یا نواز شریف لندن میں روبصیت ہیں اور توقع یہ ہے کہ وہ کسی بھی وقت پاکستان میں جا سکتے ہیں. بعض قریبی حلقوں کا یہ دعویٰ ہے کہ عید سے پہلے آئیں گے اور بعض حلقے یہ دعویٰ کر رہے ہیں کہ وہ عید کے بعد پاکستان پہنچیں گے. اس سے قبل ان کی پارٹی نے ایک بڑی استقبالیہ کا اعلان کیا تھا, لیکن پرائم منسٹر کی طرف سے جو خبریں آئیں اس میں اس کی حوصلہ شکنی کی گئی اور پرائم منسٹر واپس وطن پہنچیں گے. بہت سارے تجزیہ کاروں کا یہ خیال ہے کہ صحت ملی, لیکن جب پاکستان واپس آئیں گے تو ان کے لیے حالات اتنے سازگار نہیں ہوں گے سیاسی طور پہ, کیونکہ خاص طور پہ اپوزیشن کے جو دو بڑے دھڑے ہیں پاکستان پیپلز پارٹی اور پاکستان تحریک انصاف, دونوں نے اس وقت ایک خاصا محاذ گرم کر رکھا ہے پاناما لیکس کے پس منظر میں, اور اس میں تمام چینل وہ استعمال کر رہے ہیں جس پہ پرائم منسٹر صاحب کی آفس کو, ان کی چیئر کو اور ان کی حکومت کو خطرہ لاحق ہو سکتا ہے. الیکشن کمیشن میں ان کی نااہلی کی درخواستیں ریفرنسز دائر کیے گئے ہیں. اس کے علاوہ کل اطلاعات یہ آ رہی تھی کہ نیب کو بھی باقاعدہ درخواستیں اس بارے میں جمع کرائی جا رہی ہیں, اور دعویٰ یہی ہے کہ انہوں نے اپنے گوشوارے جو داخل کروائے اس میں انہوں نے سچ نہیں بولا ہے. تو 62/63 آئین کی آرٹیکل 62/63 کا اطلاق چاہتی ہے اپوزیشن, اور اس کے ساتھ ساتھ سڑکوں کے اوپر بھی احتجاج کے بلند بانگ دعوے کیے جا رہے ہیں. آج بھی تحریک انصاف کے سربراہ عمران خان نے کہا کہ وہ یہ جنگ یا یہ تحریک جاری رکھیں گے, اور جب تک ان کے بقول لوگ کٹہرے میں نہیں آتے وہ یہ احتجاج جاری رکھیں گے اور اپنی پوری کوششیں کرتے رہیں گے. کیا صورتحال بننے جا رہی ہے؟ شاہد انور صاحب پروفیسر پولیٹیکل سائنس کے, پولیٹیکل سائنٹسٹ, وہ ہمارے ساتھ ہیں. بابر ایاز صاحب کراچی سے انہوں نے ہمیں جوائن کیا ہے, اور شاہد صاحب اسلام آباد سے ہمارے ساتھ ہیں, انہیں کہیں بھی جانا ہے. شاہد صاحب آپ پہلے اپنا انالیسز دیجیے گا اس سارے پس منظر میں, اپوزیشن کی کتنی اسٹرینتھ ہے, حکومت سچویشن کو کیسے ڈیفیوز کر سکتی ہے, اور پھر ایک اور انالیسز کی صورت میں آپ کے سامنے سوال رکھنا چاہتا ہوں. بعض لوگوں کا یہ خیال ہے, سیدھی بات وہ کرتے ہیں کہ پولیٹیکل فورسز سے پرائم منسٹر کو خطرہ نہیں ہے, لیکن اگر ان کے احتجاج کے پیچھے نان پولیٹیکل فورسز کی سپورٹ ہو گئی تو پھر ریزسٹ کرنا مشکل ہوگا, اپنی جگہ پہ بیٹھنا مشکل ہوگا. آپ اپنا انالیسس دیجیے گا.
سر یہ دوسرے سوال کا جو دوسرا ہے اس میں کافی حد تک جواب آپ نے کچھ دے دیا ہے, میں اس لائن سے اتفاق کرتا ہوں. جو پہلی بات ہے کہ اپوزیشن کی اسٹرینتھ, اس میں دیکھیے جو دونوں پوزیشن ہیں, ایک اپوزیشن یہ جو کلیم ہے پرٹیکولرلی پی ٹی آئی کا کہ ہم جو ہے اس طرح سے بڑی ایک سکسیس کا جو تاثر ہے کہ بڑی سکسیسفل گورنمنٹ ہو سکتی ہے وہ, اور جو گورنمنٹ کا ہے ڈسمسو قسم کا جو ایٹیٹیوڈ ہے, میرے خیال میں ان دونوں کے درمیان میں ہے صورتحال. نہ تو اس کا مومنٹم اتنا زیادہ وہ ہو سکتا ہے کہ از خود تحریک کے ڈائنامکس کے نتیجے میں جو گورنمنٹ ہے وہ چلی جائے. پاکستان کی جو پچھلی پولیٹیکل ہسٹری ہے وہ بھی اس کو سپورٹ نہیں کرتی. اور دوسرا فیکٹر جو آپ نے جس کو مینشن کیا وہ ریلی امپورٹنٹ ہے کہ جو اسٹیبلشمنٹ آپ کہہ لیں یا سول ملٹری ریلیشن کی کیا صورتحال ہوتی ہے, اس پہ ہمیشہ ڈپینڈ کرتا ہے کہ اس قسم کی تحریک جو ہے اس کے نتائج کس قسم کے ہوں گے. اسی بات میں یہ سمجھتا ہوں کہ موجودہ جو کانٹیکسٹ ہے اس میں اسٹیبلشمنٹ یا آدمی اگر آپ کلیئرلی کہیں تو وہ ڈائریکٹ انٹروینشن کے موڈ میں ہمیں نظر نہیں آتی, نہ کیونکہ وہ سچویشن نہیں ہے. اور ایک جو ملٹیپل پاور سینٹر کا جو ایک ایمرج کر رہا ہے پولیٹیکل, اگرچہ بڑا یہ ابھی کہنے کے ایک ویک ہے, لیکن بہرحال اس میں یہ فورسز تمام سمجھتی ہیں کہ ان کی ایک انٹر ڈیپینڈنس ہے, وہ ایکسکلوسیولی کوئی بھی پاور سینٹر جو ہے وہ ڈکٹیٹ نہیں کر سکتا پورے پولیٹیکل سیناریو کو.
ٹھیک ہے, لیکن ایک اور پاور سینٹر ہے جس کو سپریم کورٹ کہتے ہیں, عدلیہ کہتے ہیں. بہت سارے تجزیہ کار یہ سمجھتے ہیں کہ اب کی بار اگر آرمی کی ڈائریکٹ انٹروینشن نہیں ہوتی تو بھی شاید تھرو پراپر چینلز سپریم کورٹ چیلنج کریٹ کر سکتی ہے. آپ اس سے اتفاق کرتے ہیں؟
ہاں یہ بات ٹھیک ہے کہ پریشر, دیکھیں جو پریشر ہے اس میں, دیکھیں یہ بات تو ٹھیک ہے کہ لیجیٹیمیسی جو ہے وہ بڑی حد تک ڈیمیج ہوئی ہے گورنمنٹ کی پاناما پیپرز کے ایشو پہ, اور یہ اسٹوریز جو ہیں وہ نئی نہیں ہیں, یہ بہت پرانی ہیں. اس کو ٹوٹلی ڈسمس کرنا ایک غیر مناسب سا ایک عمل لگتا ہے آن دا پارٹ آف دا گورنمنٹ, کہ اگر آپ بہت اگریسولی
टोटली इसको डिसमिस कर दें तो ये बात भी ठीक नहीं होती। इसका इम्पैक्ट जरूर होगा लेकिन इसका उतना इम्पैक्ट नजर नहीं आता जितना अपोजिशन शायद तवक्को कर रही है कि वो ऑल ऑफ अ सडन को इसके नतीजे में कुछ हो जाएगा। अलबत्ता ये चलेगा, प्रेशर चलेगा, वो हो सकता है चैनलाइज हो जाए किसी इंस्टीट्यूशनल डिसीजन की सूरत में और उसके इम्कान मौजूद हैं। अब वो सूरत हाल उस तरह की शायद नहीं है कि टोटली आप चीज़ों को मैनेज कर सकते।
जी बहुत शुक्रिया आपका, आपने हमें ज्वाइन किया। बाबर अयाज साहब हमारे साथ मौजूद हैं, मुमताज पॉलिटिकल एनालिस्ट कॉलमिस्ट हैं। बाबर साहब आपका एनालिसिस चाहूँगा, आप क्या देख रहे हैं वाकईतन प्राइम मिनिस्टर के लिए और उनकी पार्टी के लिए मुश्किलात हैं या वो इस सारी सूरत हाल को डिफ्यूज़ करने की अहलियत रखते हैं?
देखिए मेरे ख्याल में मुश्किलात तो ज़रूर हैं मगर ये कि जितना लोग समझ रहे हैं कि बड़ी आसानी से वो जो है ECP में चलेगा और ECP उनको डिस्क्वालीफाई करेगा और फिर वो चले जाएंगे, ये इतना मुश्किल काम है और ये खासा तवील काम है। तो इसलिए मुझे नहीं लगता कि ये सारी चीज़ें जो है हो पाएंगी। अब कोशिश हमारे यहाँ हमेशा सियासी पार्टियों की ये रहती है बदकिस्मती से कि वो कुछ ना कुछ करते रहें और ऐसी कोई हरकत करें कि जिसकी वजह से जो है फौज बीच में मदाखलत करके और हुकूमत को हटा दें, ये है एक असल चीज। इस वक्त वो भी सूरत इतनी नजर नहीं आती क्योंकि आर्मी चीफ का तयन जो है वो अगस्त सितंबर से होना शुरू हो जाएगा कि कौन नए आर्मी चीफ होंगे। लाजमी है देश में दो तीन तो बड़े जनरल होंगे जो हैं भी, तो जब वो ये नहीं चाहेंगे कि इस वक्त कोई और आदमी पावर लेकर बैठ जाए और काम करे
सही,
तो इसलिए ये होगा कि मेरे ख्याल में नवाज शरीफ के पास कोशिश ये है कि टाइम को इतना तवील तूल दिया जाए कि वो सितंबर अक्टूबर में वो तय करते हैं कि कौन नया जनरल होगा, फिर वो आएगा वो सेट करेगा तो प्रेशर खासा ईज हो जाएगा।
सही।
बाकी रहा जो लीगल मसला है तो लीगल तो आपको पता है कि चीजें जो है वो बहुत टाइम लगती है तय करने में,
सही,
उसमें इतनी आसानी से नहीं होता।
Exactly.
अगर जो है क्या कहते हैं इलेक्शन कमीशन कुछ कर भी दे तो वो कोर्ट चले जाएंगे। फिर दूसरा ये याद है कि नवाज शरीफ के तो असासे अभी तक जाहिर ही नहीं हुए ना, वो तो उनके बेटे के नाम पर है। तो ये कहना कि उनका, हाँ अलबत्ता मरियम और सफदर जो है उनकी बेटी और दामाद, उनका मिसस्टेटमेंट जरूर कहा जा सकता है मगर नवाज शरीफ का मिसस्टेटमेंट नहीं कहा जा सकता क्योंकि वो ये कह देंगे कि जी मेरे बेटों के नाम पे है।
सही।
तो मैं तो थानी, मेरा तो थानी, मैं वायर आई शुड डिक्लेयर। तो इसमें लंबा काम है, ये इतनी आसानी से इतनी जल्दी निपटने वाला नहीं जैसे हमारे यहाँ लोग उम्मीद कर रहे हैं।
यानी टेक्निकल ग्राउंड्स पे ये मामला प्रोलॉन्ग कर सकता है लेकिन अगर बाबर साहब पॉलिटिक्स को निकाल दिया जाए, पॉलिटिक्स के सेंस में कि अपोजिशन जिस तरह हुकूमत को टफ टाइम देना चाहती है, हुकूमत जिस तरह डिलेइंग टैक्टिक्स बज़ाहिर यूज़ कर रही है, उससे हट के क्या आपके ख्याल में पनामा लीक्स के अंदर इतनी जान है कि वो हुकूमत के लिए मुश्किल बन सके? बाकी मुल्कों में तो बनी है लेकिन क्या पनामा लीक्स के अंदर वाकईतन उसके कंटेंट्स आपको ऐसे मिलते हैं जो वजीर आजम की कुर्सी के लिए खतरा बन सकें?
देखिए इसके दो पहलू हैं, एक तो है लीगल पहलू। लीगल पहलू के लिहाज से तो कंटेंट्स के अंदर जो है मुश्किलात पैदा हो सकती हैं खासतौर पर उनकी बेटी और उनके दामाद को, लीगली तो ये है मगर दूसरा है परसेप्शन का पहलू।
जी
अच्छा, हमारे यहाँ लोग जो है, मैं अभी पंजाब में कुछ अर्सा पहले गया था तो खासे लोगों से बात की, मुझे नहीं लगा कि वो इस बात पे बड़े परेशान थे कि नवाज शरीफ की बाहर जायदाद क्यों है क्योंकि ये तो सबको 90 से पता है कि उनकी जायदाद बाहर है और उनके बेटे बाहर हैं, तो वो फिर ज्यादातर और आम आदमी बेचारा गरीब आदमी जो है वो तो यही कह के अपने आप को मना लेता है कि भाई बड़े लोग हैं इनकी तो सब जायदादें होती
है,
फिर इसमें से किसकी जायदाद नहीं है और किसकी बाहर पैसे नहीं है जो है। इमरान खान साहब इतना जो सफर करते हैं तो वो किसके पैसे पे करते हैं,
यानी ऐसा कोई मॉरल गेज भी नहीं है जिसके ऊपर लोग
किस खर्चे पे पढ़ रहे हैं।
सही।
वो कह देंगे उनकी माँ पढ़ा रही है और इसी तरह से क्या कहते हैं सरदारी साहब की तो बहुत जायदाद भी है तो वो किस मुंह से इतनी ज्यादा शोर कर सकेंगे। सारी चीजें अभी बहुत जो है सरदारी साहब की तरफ से जो प्रेशर है वो है आसिम की वजह से पैदा, मैं समझता हूँ कि भाई आपने हमारे आदमी पे कुछ नहीं किया मगर यहाँ ये है कि इसमें वो भी बेबस है کیونکہ کیس جو ہے وہ فوجی
فوج کے پاس ہے اور وہ اس کو بھی ڈائریکٹ دیکھ رہے ہیں. بابر صاحب بہت شکریہ, پروگرام کا وقت بالکل ختم ہوا جاتا ہے, آپ کا بہت شکریہ, آپ نے ہمارے لیے وقت نکالا. بابر ریاض صاحب ہمارے ساتھ تھے, شاہد انور صاحب پروفیسر پولیٹیکل سائنس, انہوں نے ہمیں جوائن کیا, تمام مہمانوں کا بہت شکریہ. اسد حسن کو, پروڈکشن ٹیم کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف